الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وسندنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا. أما بعد، زيادة تقييم الأمة مع ثانوي رحمة الله عليه کا ارشاد ہے کہ جس طرح وضو کا بدل تیمم ہے اور اجر میں وضو سے کم نہیں، اسی طرح مجاہدہ اختیاریہ یعنی اعمال و اوراد کا بدل مجاہدہ اضطراریہ یعنی تشویشات و بلیات، اور اجر میں ان کے برابر بلکہ منافع میں ان سے اقوى ہے. ان کو نعمت سمجھ کر اطمینان سے کام میں بقدر وفا مشغول رہنا چاہیے، البتہ دعا کرتے رہیں کہ وہ مبدل براحق و جمعیت ہوں، کہ دعا مقنون ہے. غرض یہ کہ جب تک وہ تجویزات و بلیات باقی رہیں، تفویض تو فرض ہے اور دعا مقنون ہے، اور جب وہ ظاہر ہو جائیں تو شکر واجب، اور دونوں حالتوں میں بقدر وسع مشغول رہنا ادب طریق ہے. حضرت نے اس ارشاد میں مجاہدے اور اس کی دو قسمیں بیان کی، مجاہدہ اور اس کی دو قسمیں بیان فرمائی. مجاہدہ جو ہے اس کو اگر اردو میں اگر اس کا لفظی ترجمہ کریں تو اس کا معنی ہوتا ہے محنت کرنا، کوشش کرنا، اور اس کی اگر تشریح کریں تو تشریح یہ ہے کہ جس چیز کو دل چاہ رہا ہو اس کو زبردستی چھوڑنا، یہ مجاہدہ ہے. جس چیز کا دل نہیں چاہ رہا اس کو کرنا، یہ مجاہدہ ہے. کیونکہ جب آدمی کا دل میں کوئی خواہش پیدا ہوئی تو اس خواہش کے خلاف عمل کرنے میں محنت ہوتی ہے، مشقت ہوتی ہے، دل دکھتا ہے. یہ محنت اور یہ مشقت مجاہدہ کہلاتی ہے. اور اگر دیکھو تو دنیا میں انسان کی جو زندگی ہے اس کے دنیاوی کام جو ہیں ان میں بھی ہر ہر قدم پر انسان کو مجاہدہ کرنا پڑتا ہے، کچھ نہ کچھ محنت کرنی پڑتی ہے دنیا کے مفاد. روزی کمانا ہے، پیٹ پالنا ہے، اپنا اور اپنے بچوں کا پیٹ پالنا ہے، تو اس کے لیے انسان کو کچھ ہاتھ پاؤں ہلانے پڑتے ہیں. کوئی کھیتی باڑی کر رہا ہے اس میں لگا ہوا ہے، کوئی تجارت کر رہا ہے اس میں لگا ہوا ہے، اس میں محنت کر رہا ہے، کوئی ملازمت کر رہا ہے تو ملازمت کی محنت اٹھا رہا ہے، अब अगर देखो तो सुबह को उठने के बाद बताओ कहा दिल तो भी चाहा होता कि आदमी अपने घर की राहत को छोड़कर, घर के आराम को छोड़कर, बीवी बच्चों को छोड़कर काम पर जाए। दिल तो ये चाहता है आदमी का, आदमी का चाहता है कि आराम करे घर। तो आराम को दिल चाह रहा था, बीवी बच्चों के साथ घर में रहने को दिल चाह रहा था, लेकिन क्योंकि पेट पालना है, रोजी कमानी है, इस वास्ते आदमी वो अपने दिल की ख्वाहिश को छोड़कर जाता है। बाहर निकला तो काम पर, जिस जगह काम पर जाना है वहां जाने के लिए सवारी दरकार है, सवारी नहीं मिल रही, खड़ा है इंतजार में, बस के इंतजार में खड़ा है, टैक्सी के इंतजार में खड़ा है। ये भी तबीयत के खिलाफ काम हो रहा है, दिल तो जा रहा है कि फौरन मिल जाती, लेकिन तबीयत के खिलाफ खड़ा है और इंतजार कर रहा है। काम पर पहुंचा तो वहां वो जो काम है वो भी मेहनत चाहता है, वो भी वक्त चाहता है, वो भी मशक्कत चाहता है, ये सब मुजाहदा ही कर रहा है इंसान। तो कोई जिंदगी का कोई भी काबिल जिक्र काम बगैर मुजाहदे के नहीं होता। अगर देखो तो आराम भी अगर कोई चाहता है कि मुझे आराम मिले, राहत मिले, उसके लिए मुजाहदा करना पड़ता है। एक आदमी चाहता है कि मेरा घर अच्छा हो, आराम से हो, खूबसूरत हो, राहत का हो, तो पहले उसको तामील करने के लिए न जाने कितने तबीयत के खिलाफ काम करने पड़े, मेहनत उठानी पड़ेगी, मशक्कत उठानी पड़ेगी, तब जाकर कहीं वो मकान तैयार होगा। कोई आदमी चाहता है सवारी मुझे अच्छी मिले, तो सवारी के लिए उसको हासिल करने के लिए मेहनत करनी पड़ती है, मशक्कत उठानी पड़ती है। तो कोई काम दुनिया का भी मुजाहदे के बगैर नहीं होता, मुजाहदा तो कुछ ना कुछ करना ही पड़ता। तो दुनिया के लिए सारी दुनिया मुजाहदे में लगी हुई है, सुबह से लेकर शाम तक, शाम से लेकर सुबह तक दौड़ धूप हो रही है, ज्यादा से ज्यादा पैसा कैसे कमाएं, राहतें कैसे हासिल करें, हम अपनी आसाइश और आराइश के असबाब कैसे मुहैया करें, ये सब दौड़ धूप हो रही है, ये दुनिया के खातिर। दीन का मुतालबा यह है कि भाई दुनिया में ये जितनी दौड़ धूप कर रहे हो, थोड़ी सी दौड़ धूप अल्लाह के लिए भी कर लो, थोड़ी सी दौड़ धूप दीन के लिए भी कर लो। बल्कि होना तो ये चाहिए था कि दुनिया में ये जितनी दौड़ धूप की जा रही है उससे कहीं ज्यादा दौड़ धूप दीन के लिए होती, उससे ज्यादा कहीं ज्यादा मेहनत और मशक्कत दीन के लिए उठाई जाती। इसलिए कि दुनिया में तो पता नहीं कितने दिन रहना है, कितने अरसे, कितनी उम्र मिली है, जिसके बाद मौत आ जाएगी, आंख बंद हो जाएगी, दुनिया से रिश्ता कट जाएगा, कुछ पता नहीं कितना। और आखिरत की जो जिंदगी आने वाली है वो लामुतनाई या गैर मासूल है, हमेशा हमेशा की है। जो चंद रोजा जिंदगी के लिए अगर आज दौड़ धूप कर रहा है इंसान, तो उससे कहीं ज्यादा दौड़ धूप आखिरत के लिए होनी चाहिए। इसीलिए एक हदीस में इरशाद है, फरमाया के ए अमल लि दुनिया का कदर बकाई का पिया व अमल लि आखिरत का कदर बकाई का पिया। दुनिया के लिए इतना काम करो जितना दुनिया में रहना, और आखिरत के लिए इतना काम करो जितना आखिरत में रहना। एक आदमी सफर पे जाए और दो तीन दिन का क्याम हो किसी जगह, वहां तो दिन वो मेहनत में लग गया, मैं दो तीन दिन जो है आराम से गुजरे, उसमें तो मेहनत कर रहा है उसको दुरुस्त करने के लिए, लेकिन आखिरी मंजिल जहां पर पहुंचना है उस मंजिल की फिक्र ना हो, तो ये कितनी नादानी की बात हो। तो होना तो ये चाहिए था कि दुनिया की दौड़ धूप और दुनिया की मेहनत के मुकाबले में आखिरत के लिए इंसान ज्यादा मेहनत करे, ज्यादा मशक्कत उठाए, ज्यादा मकसद करे। लेकिन अगर उतना नहीं कर रहा तो कुछ तो करे, कि जब तबीयत के खिलाफ काम तुम दुनिया के लिए दोबारा कर रहे हो, दिल नहीं चाह रहा था कि उठकर काम पर जाओ, मगर जा रहे, दिल नहीं चाह रहा था कि अपने अफसरों की खुशामद करो, मगर कर रहे हो, तबीयत के खिलाफ कर रहे हो। तो अल्लाह के दीन के लिए, आखिरत के लिए, मरने के बाद की जिंदगी के लिए भी तो कुछ मुजाहदा करो। जिसको कहते हैं इस जो दीन के लिए मुजाहदा किया जाए, दीन के लिए जो कोशिश की जाए, मेहनत की जाए, तबीयत के खिलाफ काम किया जाए, उसका नाम है इस्तिलाह में मुजाहदा। सूफिया इकराम इसको मुजाहदा कहते हैं। अब एक मुजाहदा तो है वाजिब और फर्ज, जो हर मोमिन के लिए फर्ज़ ऐन है। वो क्या मुजाहदा? कि शरीयत ने जो काम फर्ज कर दिया उसकी अदायगी के लिए जो मेहनत उठानी पड़े, वो मेहनत उठानी वाजिब है, फर्ज है हर इंसान के जिम्मे। पांच वक्त की नमाज अल्लाह ताला ने फर्ज कर दी। अब इस नमाज को अदा करने के लिए अगर तबीयत नहीं चाह रही, सुस्ती हो रही है, तो सुस्ती का मुकाबला करके नमाज के लिए जाना ये भी मुजाहदा है। ये मुजाहदा फर्ज है, ये फर्ज है। रमजान का महीना आ गया, रोजा रखना है। अब रोजा रखने को दिल तो नहीं चाह रहा, लेकिन तबीयत को किसी तरह आमादा करके रोजा रखने का एहतमाम करना ये मुजाहदा है और फर्ज है। ज़कात वाजिब हो गई तो चाहे दिल नहीं चाह रहा था पैसे में निकाल के दूं, लेकिन तबीयत के खिलाफ निकाल के देना ये फर्ज है। हज का फरीजा आ गया, मशक्कत की मशक्कत उठाने को तबीयत आमादा नहीं हो रही थी, लेकिन मशक्कत उठाई, ये मुजाहदा फर्ज है। इसी तरह गुनाहों से बचने का मुजाहदा फर्ज है। यानी तबीयत तो चाह रही थी कि गुनाह कर लूं, दिल बार बार राग़िब हो रहा था, दिल में शौक पैदा हो रहा था गुनाह करने का, लेकिन आदमी अपने आप को रोक कर गुनाह से बचे, ये मुजाहदा फर्ज है। मसलन नाजायज चीज के ऊपर निगाह डालना, जिसको शरीयत ने मना किया, दिल चाह रहा है, बड़ा जबरदस्त तकाजा हो रहा है तबीयत में, लेकिन उस तबीयत के खिलाफ निगाह को रोक लेना ये मुजाहदा है और फर्ज है। इस बात से अगर नहीं करेगा ये मुजाहदा, गुनाह में मुबतला हो जाएगा। झूठ बोलने को दिल चाह रहा है, रिश्वत करने को दिल चाह रहा है, रिश्वत लेने को दिल चाह रहा है, लेकिन इन तमाम चीजों से बचाकर अपने आप को और तबीयत के खिलाफ रोक लिया, ये मुजाहदा है। पर अब यहां जरा भी समझने की बात यह है कि ये जो फराइज को बजा लाने के मुजाहदात होते हैं, ये रफ्ता रफ्ता आसान हो जाता है। जब आदत पड़ जाती है तो मुजाहदा इतना ज्यादा नहीं करना पड़ता। जब आदमी नमाज का आदि बन गया, पांच वक्त की नमाज का, अब तबीयत चाहे न चाह रही हो, नींद आ रही हो, गफलत हो रही हो, सुस्ती हो रही हो, लेकिन चूंकि आदि हो गया है, अब नमाज पढ़े बगैर चैन नहीं आता। किसी नमाजी आदमी से कहो कि तुझे 1,00,000 रुपए दूंगा, नमाज पढ़ा कर दे, नहीं पढ़ा करेगा। इसलिए कि अल्हम्दुलिल्लाह आदत पड़ गई है मशक करने से, बतकरार नमाज पढ़ने से, रोजाना नमाज की अदायगी करने से आपको तबीयत सानिया बन गई, इसके बगैर चैन ही नहीं आता। रमजान का महीना आ गया, कोई मुसलमान जो कि रोजेदार है उसको रोजा रखने में चाहे थोड़ी बहुत मशक्कत होती हो, लेकिन छोड़ेगा नहीं किसी कीमत पर। कोई 1,000 रुपए की पेशकश कर दे, जब छोड़ दो नहीं छोड़ेगा। इस वास्ते के आदत बन गई, ये मुजाहदा आसान हो गया, तकरार से बार बार बस करने से आसान हो गया। ज़कात देना, वैसे तो माल की बड़ी मोहब्बत थी कि माल ज्यादा جمع کروں اور خرچ نہ کروں, لیکن جب اللہ کے حکم سے بار بار زکات ادا کی تو وہ آسان ہو گیا, بلکہ اب زکات دینے کا شوق ہو گیا, طبیعت ثانیہ بن گئی. ایسے حج عمرے کا حال ہے, جو فرائض ہیں ان کو بجا لانے کی کا جو مجاہدہ ہے وہ شروع میں تو کرنا پڑتا ہے, لیکن رفتہ رفتہ تکرار سے بار بار کرنے سے وہ آسان ہو جاتا ہے, اور اس کے اندر زیادہ مشقت مشقت بھی اٹھانے کی پڑتی, آدمی کی طبیعت میں وہ داخل ہو. لیکن گناہوں سے بچنے کا جو مجاہدہ ہوتا ہے, گناہ سے بچنے کا, یہ ہے آزمائش, اور جس میں مشقت فرائض کے مجاہدے سے زیادہ ہوتی, آنکھوں کو بچائے, کانوں کو بچائے, زبان کو بچائے, اپنے نقل و حرکت میں کوئی گناہ نہ سرزد ہونے دے, یہ مجاہدہ فرائض کے مجاہدے سے زیادہ سخت ہے, زیادہ مشکل. اس واسطے خود کے گناہ ایسے ہیں کہ قدم قدم پر ان کے محرکات نظر آتے ہیں. آپ باہر نکلو تو آنکھوں کو پناہ نہیں ملتی, کہیں مجلس میں بیٹھو تو حدود میں بات چیت مفقود ہے, غیبتیں ہو رہی ہیں, جھوٹ بولا جا رہا ہے, دوسروں کی دل آزاری ہو رہی ہے, خدا جانے کیا کچھ مجلسوں کے اندر تعاد و تشریح کی باتیں ہو رہی ہیں, سب گناہ ہے. اب اس سے بچنا, اپنے آپ کو بچانا, یہ بڑا مشکل, یہ مشکل معلوم ہوتا ہے. اب یہ جو مشکل لگ رہا ہے گناہ سے بچنا, جو مشکل لگ رہا ہے اس میں محنت زیادہ لگ رہی ہے, مشقت زیادہ لگ رہی ہے, اس مشکل کو قابو پانے کے لیے, اس مشکل پر قابو پانے کے لیے صوفیاء کرام, بزرگان دین ایک اور مجاہدہ کرواتے ہیں جس سے اس مشکل پر قابو پایا جائے. وہ کیا مجاہدہ ہے؟ وہ مجاہدہ یہ کہ کچھ ایسے کام جو شرعی طور پر جائز تھے مگر اپنے آپ کو قابو میں کرنے کے لیے وہ جائز کام بھی چھڑوا دیتے, سمجھے نا, وہ جائز کام بھی چھڑوا دیتے. جیسے صوفیاء کرام کے یہاں چار مجاہدات مشہور ہیں, کیا؟ تقلیل طعام, کھانا کم کھاؤ ذرا, تقلیل کلام, بات کم کرو, تقلیل منام, ذرا سو کم, اور تقلیل اختلاط محل انام, یعنی لوگوں سے ملنا جلنا کم کرو. یہ چار عام طور سے مجاہدات کراتے تھے حضرات صوفیاء کرام, جب کوئی ان کی خدمت میں اپنی اصلاح کے لیے پہنچتا تھا تو چار, تقلیل طعام, تقلیل کلام, تقلیل منام, تقلیل اختلاط محل انام. اب ویسے اگر دیکھو تو بات چیت کرنا کوئی حرام ہے, کوئی گناہ ہے؟ بات چیت کرنا کوئی گناہ تو نہیں, لیکن کیونکہ طبیعت کو قابو میں لانا مقصود ہے, اس واسطے اس جائز کام کو بھی چھڑوایا پکڑنے کے لیے, اس کو یہ مجاہدہ یہ علاج والا مجاہدہ جس سے علاج ہوتا ہے. اللہ, ہمارے حضرت والا حضرت حکیم الامت رضی اللہ تعالیٰ عنہ فرماتے تھے کہ بھائی ہر دور کے علاج کے طریقے مختلف ہوتے ہیں, تو آج کے دور میں فرمایا تقلیل طعام کرنے کی ضرورت نہیں, کھانا کم کھانے کی ضرورت نہیں. پہلے صوفیاء کرام کے یہاں جب کوئی جاتا تھا تو खाना इतना कम करा देते थे कि बस कूद लाए कूद इतना खा ले जो बस जिंदा रहे, ज्यादा खाने की पेट भर के खाने की गुमानात होती। अब गुमानात को शरीर गुमानात में इलाज के तौर पर जैसे परहेज कराते हैं डॉक्टर, इस तरीके से हजरत हमारे फरमाते हैं कि आज उसका जमाना नहीं रहा। क्यों? इसलिए कि आजकल के कुआ जो है वो हो गए हैं कमजोर, अगर खाना छुड़वाओगे तो ये जो है नफ्स बजाय काबू में आने के बगावत में बैठेगा, कमजोर पड़ जाओगे, बीमार हो जाओगे, करना नहीं मुश्किल हो जाएगा। लिहाजा और वैसे देखो तो पहले जमाने में जो पहले जमाने में जो लोगों की खुराकें होती थी तो इमाम गजाली रहमतुल्लाह अलैह ने अहयाउल उलूम में या कीमियाए सआदत पर कहीं देखा था तो वहाँ जो लिखा है कि भाई कम खाओ तो वो कम खाने की मकदार जो लिखी है वो आज हमारे पेट भराई से भी ज़्यादा है। तो वैसे ही खुराकें कम हो गई तो इस वास्ते अगर फरमाते हैं अगर और कम करोगे तो बीमार पड़ जाओगे, इस वास्ते खाना कम करने की ज़रूरत नहीं। अलबत्ता एक काम करो जो हमेशा ही करना चाहिए, वो फरमाया कि ऐसा करो कि हर खाना खाते वक्त एक मरहला ऐसा आता है जिसमें आदमी के दिल में कशमकश पैदा होती है कि और खाऊं या ना खाऊं। हर इंसान के साथ एक वक्त ऐसा आ जाता है जब आदमी के दिल में कशमकश हो और खाऊं या ना खाऊं। फरमाया जब ये मरहला आ जाए उसे छोड़ दो खाना, बस ये इतना तक नहीं रहता, इतनी से ज्यादा की जरूरत है। अगर इस पर अमल कर लो तो तकलीफ ताक को मुजाहदा हासिल हो गया। बाद में मैंने किसी डॉक्टर के मजमून में भी पढ़ा तो उसने खाने की हद ये बताई कि खाना इतना खाए आदमी तो सेहत के लिए मुफीद होता है कि बस इतना खाए जो कटफुकट पैदा होने लगे उसे छोड़ दे। तो एक तो खाने को हजरत ने फरमाया कि अब ये जमाना ऐसा आ गया, दूसरा सोना। हजरत फरमाते हैं कि तकलील मनाम की भी कब मुजाहदा भी अब ये दौर नहीं रहा कि सोए कब। बुजुर्गों के हालात में देखो तो बात मरतबा हैरत होती है। हजरत इमाम वली पर रहमतुल्लाह अलैह के बारे में हालात में लिखा है कि ईशा के वजू से फजर पढ़ लेते थे, सारी रात जाते थे और सुबह से फिर अपना काम, दरस व तदरीस भी थी, तिजारत भी थी और दौड़ के बाद कुछ देर आराम करते, दौड़ के बाद। तो अब दौड़ के बाद कितना कर लेगा आदमी, अगर असर तक भी सोए दौर से असर तक दो घंटे तीन घंटे दो ढाई घंटे मुश्किल से कितनी नींद होती। और भी बुजुर्गों के आलात में लिखा है ऐसा होता है। हमारे हजरत फरमाते हैं अगर नबी मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम वो आज अगर नींद कम करोगे तो बीमार पड़ जाओगे, जो कुछ अब कर लेते हो वो भी नहीं कर पाओ। इस वास्ते तकलील मनाम की भी जरूरत नहीं, जितना अलबत्ता एतदाल के साथ जितना सेहत के लिए जरूरी है उतना सो, छः घंटे सात घंटे हद से ज्यादा आठ घंटे, समझे ना। बाकी हाँ इससे ज्यादा मत सो, ये तकलील मनाम। ये दो मुजाहदे तौर पर फरमाते हैं कि आप आज के दौर में मैं कराता नहीं, लेकिन बाकी दो जो हैं क्या तकलील कलाम बातें ज्यादा ना करो, बातें ज्यादा ना करो। क्यों? इसलिए कि जब बातें ज्यादा करोगे जबान बेकाबू होगी, चलती रहेगी तो कहीं ना कहीं फिसल जाएगी, कहीं झूठ निकल जाएगा, कहीं गिबत हो जाएगी, कहीं किसी का जो ताना तशरी हो जाएगा, गुनाह में मुबतला करेगी। इसीलिए हदीस में फरमाया नबी करीम सल्लल्लाहु अलैहि वसल्लम कुल खैरन व इल्ला फस्कुत, या तो अच्छी बात कहो वरना खामोश रहो। ज्यादा बातें करना ये बहुत इंसान को बड़े हलाकतों में डालने वाली। एक हदीस में نبی کریم صلی اللہ علیہ وسلم صلی اللہ علیہ وسلم کا ارشاد منقول ہے کہ آپ نے فرمایا کہ انسانوں کو اوندھے منہ جہنم میں گرانے والی کوئی چیز اس سے زیادہ سخت نہیں ہے جیسے اس کی زبان. کہ یہ ہر وقت چل رہی ہے, بے تکان چل رہی ہے, اس کو قابو میں کر رہے. تو اب یہ زبان کا قابو میں, زبان کو کم استعمال کرنا, کم باتیں کرنا, یہ مجاہدہ ہے. اور ویسے تو بات کرنا جائز تھا, وہ گناہ نہیں ہے, قرآن نے یہ نہیں کہا کہ خاموش بیٹھا کرو, لیکن مجاہدے کے لیے, عادت ڈالنے کے لیے یہ کام کرایا جائے. اور اسی طرح تخلیل اختلاف مال انام, لوگوں سے بلا ضرورت نہ ملو, بلا ضرورت نہ ملو, اپنے کام سے کام رکھو. کیونکہ جتنا زیادہ لوگوں سے بے جوڑ ہوگا اتنا ہی زیادہ گناہوں میں مبتلا ہونے کا اندیشہ ہوگا. جیسے کبھی تو فیل کروں تو بظاہر دیکھنے میں یہ لگ رہا تھا کہ بھائی لوگوں سے ملنا جلنا کوئی گناہ کا کام تو نہیں, لیکن عادت ڈالنے کے لیے, علاج کے لیے یہ چیز مقرر فرمائی جا رہی ہے. میں نے اپنے والد ماجد پر صلی اللہ تعالیٰ تصور سے سنا کہ ایک مرتبہ حضرت گنگوئی رحمۃ اللہ علیہ سے کسی نے پوچھا کہ حضرت یہ شکلائے کرام مجاہدے کراتے ہیں کہ بھائی زیادہ کھاؤ نہیں, زیادہ پیو نہیں, زیادہ لوگوں سے ملو نہیں, وغیرہ وغیرہ. حالانکہ یہ باتیں تو جائز تھی, یہ شکلا کون ہوتے ہیں حرام کرنے والے. آج کل بعض لوگ یہ اس طرح کے بھی سوالات اٹھاتے ہیں کہ یہ کہاں لکھا ہے کہ کم کھاؤ اور کم پیو اور کم, یہ کیسے, انہوں نے کیسے حرام کر دیا جبکہ ایک چیز جائز تھی. تو حضرت نے اس کی مثال, حضرت نے کہا دیکھو بھائی میں مثال دیتا ہوں اس کی, یہ ورق ہے, ایک اس کا کتاب کا ورق تھا, اس کو ایک طرف موڑ دیا ایسے کر, کہا کہ ذرا سیدھا کرو, تو سیدھا نہیں ہوتا یہ, تو کہا اب اس کو سیدھا کرنے کا طریقہ یہ ہے کہ دوسری سمجھ میں دو موڑ دو, دوسری سمجھ میں موڑ دو گے تو سیدھا ہو جائے. تو حضرت فرماتے ہیں کہ انسان کا جو نفس ہے وہ ایک ایسا کاغذ ہے جو گناہوں کے سمت میں مڑا ہوا ہے, گناہ کے تقاضے, گناہ کے تائجے, گناہ کے خیالات آ رہے ہیں اور گناہ کے امکانات پیدا ہو رہے ہیں. تو اب انسان کو گناہ سے بچانے کے لیے اس کو اس سے مخالف سمجھ میں موڑ, آپ کو جائز چیزیں بھی چھوڑو, تب جا کے تمہارا جو ہے طبیعت اعتدال پر آ جائے. دیکھو اگر تم بیمار ہو گئے تو ڈاکٹر کے پاس گئے علاج کرانے کی, اس نے دوا پی تھی اور کہا بھائی دیکھو روٹی مت کھانا کل تک, روٹی مت کھانا. اب کوئی کہہ جی یہ ڈاکٹر نے جو ہے وہ حلال کو حرام کر دیا, روٹی حلال تھی اور ڈاکٹر نے حرام کر دی, یہ اس کو کہاں سے حق حاصل تھا کہ اس کو حرام کر دے؟ تو حقیقت میں حرام نہیں تھی, بلکہ جانتا ہے کہ اس کی طبیعت اعتدال پر نہیں ہے, اس کا معدہ ابھی اس قابل نہیں ہے کہ روٹی کو حضم کر سکے, اس واسطے اس کو روٹی سے منع کرے, تاکہ طبیعت ایک بٹا روٹی چھوڑے گا تو طبیعت اعتدال پر آئے گی, پھر اعتدال پر آئے گی پھر روٹی کھائے گا تو اس کو نقصان نہیں ہوگا. تو یہ حالات ایک مجاہدے کے ہوتے ہیں جو اللہ نے صوفیاء کرام کرواتے ہیں, جو بھائی دیکھو باتیں زیادہ نہ کرو, زیادہ لوگوں سے ملو. آج مجھے سمجھ اس کا دو مجاہدے تو حضرت نے تقریباً ختم کرائی تھی, دو ہی رہ گئے کیا باتیں कम करो और लोगों से बेजोश कम करो, बातें कम करो, ये सबसे पहला कदम है मुजाहदे का। क्योंकि जबान जब बेकाबू होती है और कैसी की तरह चल रही है सुबह से लेकर शाम तक, तो इंसान को कहीं ना कहीं किसी गड्ढे में ले जाके गिराएगा। एतदाल पर नहीं है, बेकाबू है, जिसको एतदाल पर लाने के लिए ये काम करना। बहुत मरतबा बुजुर्गों के पास लोग जाते हैं, वो समझते हैं बुजुर्गों के पास ही जाते हैं कि वो कुछ वजीफे बता देंगे कि भाई फला फिकर करो, फला वजीफा पढ़ो वगैरह वगैरह। लेकिन जो सही माने में शेख होता है वो ये देखता है कि इसमें कैसी बीमारी है, किस बीमारी को किस तरह का इलाज करना है। हमारे हजरत वाला, हमारे हजरत वाले साहब सल्लल्लाहु अलैहि वसल्लम के पास एक साहब आए तो और इस्लाही ताल्लुक कायम किया, बोलते बहुत से जहाँ बैठ गए तो बस शुरू हो गए तो खत्म होने का नाम मुसलसल बोलते थे। होते हैं बाद लोगों की तबीयत ऐसी, तो अब वो पूछने लगे हजरत मुझे कोई वजीफा बता दीजिए, कोई वजीफा, कोई जिक्र, कोई तस्वीर, क्या करूँगा। अब ऐसा फरमाया कि कोई जिक्र कोई तस्वीर नहीं, तुम्हारी तुम्हारा इलाज सिर्फ यह है कि जबान पर ताला डालो, यानी बातें कम करो। कम क्या करो, बस जरूरत के वक्त बोलो, बस तुम्हारी तुम्हारा तुम्हारा इलाज इसी में। तो अब ये बड़ा ठाक है उस शख्स को जिसकी तबीयत चल रहा, हर वक्त जो बोल रहा है उससे कहा जाए कि तू बोलना बंद कर दे तो ठाक है। लेकिन यही इलाज है, यही कड़वा खूंट है, जो एक मरतबा पी लेगा तो फिर तबीयत एतदाल पर आ जाए। तो हमारे हाथ हमारे माहौल के अंदर भी ये बात इसी तरह है कि भाई हम लोग बातें करते वक्त जो है काबू में नहीं रहते, जो मुंह में आया कह गए ये देखते बगैर कि आया ये बात कहने की भी है कि नहीं, और जो जितनी बात मैं मुंह से निकाल रहा हूँ वो वाकई वाकई के मुताबिक है या नहीं, हक है या नहीं, इसके बगैर चल रही है। जब ये आदत पड़ जाए कि जो लफ्ज निकले मुंह से तुला हुआ निकले, जांच तोल कर लफ्ज निकले, तो फिर इंसान की जबान जो है वो इसके लिए जन्नत का रास्ता खोल देती है। कुरान करीम में तो फरमाया ही था माजुबिल, इंसान जो बात की जबान से निकालता है वो रिकॉर्ड हो रही है अल्लाह तबारक व तआला के पास। ये ना समझो कि मुंह से लफ्ज निकाला और हवा में उड़ गया, नहीं, वो रिकॉर्ड है अल्लाह तबारक व तआला के पास और उसका जवाब देना होगा वहां जाकर। तो फला मतलब फला वक्त में ये बात कही थी, उसका जवाब। तो इसलिए हमारे हजरत वाला हजरत वाले साहब सल्लल्लाहु अलैहि वसल्लम ने मुझे नसीहत फरमाई थी, अल्लाह ताला उस पर हम सबको अमल की तौफीक अता फरमाए, कि जो लफ्ज मुंह से निकालो या कलम से लिखो तो ये सोच लो कि इसको किसी अदालत में साबित करना है। आज तो बड़े मजे से जबान चल रही है ना, जो मुंह में आ कह गए, फर्ज करो तुम अदालत के कटहरे में खड़े हो, अदालत में बयान दे रहे हो, क्या उस वक्त भी इसी बेफिक्री से बोलोगे जैसे आज बोल रहे हो? वहां तो सोच सोच के एक लफ्ज से पूछोगे बस ये कहूँ क्या ना कहूँ, कहीं ये पकड़ा ना जाओ। तो वहां जिस तरीके से एहतियात करते हो उस तरीके से एहतियात करो कि बेतहकीक ना कहो कोई बात और गलत ना कहो, वाकई के खिलाफ ना कहो, بار حضرت والا جی لکھا قصہ حضرت مرزا مظہر جانے جانا رحمۃ اللہ علیہ کا، بڑے درجے کا اولیاء اللہ میں سے تھے، بڑے نازک مزاج بزرگ تھے۔ تو ان کے پاس دو صاحبان ان کی شہرت دکھ کر، ان کی بزرگی کی شہرت دکھ کر بلخ سے، بلخ سے سفر کر کے آئے افغانستان سے دہلی۔ حضرت کا قیام دہلی میں تھا، تو جس مسجد میں حضرت مرزا مسجد جان جانا رب العالمین نمازیں پڑھا کرتے تھے وہاں جا کے اترے۔ تو جب وہاں نماز کا وقت ہونے والا تھا تو حوض پر بیٹھ گئے وضو کرنے کے، تو تھے نوجوان طالب علم، نوجوان قسم کے تھے۔ تو ایک نے دوسرے سے کہا کہ یہ حوض جو ہے جو اس مسجد کا یہ بڑا معلوم، یہ بڑا ہے وہ بلخ والا حوض، بلخ میں جو ہماری مسجد ہے اس کا حوض بڑا۔ ایک نے کہا جی مجھے یہ بڑا لگ رہا ہے، یہ بڑا، یہ زیادہ بڑا ہے۔ مجھے کہا جی وہ بلخ والا بڑا ہے، بلخ والا حوض بڑا ہے۔ اور اس پر دونوں کے درمیان کچھ بحث جیسے ہونے لگے، دوسرے تک اردو جب تک کرتے رہے بحث کرتے رہے، وہ کہہ رہا بلخ کا بڑا ہے، وہ کہہ رہا ہے دلی یہ والا بڑا ہے۔ حضرت سن رہے تھے، حضرت مرزا صاحب اس طرح جب نماز ختم ہوئی یہ دونوں حاضر ہوئے اور آ کر عرض کیا کہ حضرت ہم آئے ہیں بلخ سے اور آپ سے بحث ہونے کے لیے آئے ہیں اصلاح کرانے کے لیے۔ حضرت نے فرمایا بھائی یہ بتاؤ کہ یہ مسئلہ حل ہو گیا کہ نہیں، کہ بلخ کا حوض بڑا ہے یا دہلی کا، یہ اس مسجد کا حوض بڑا، یہ مسئلہ حل کر لیا تم نے؟ اب وہ بڑے کہا کہ نہیں، ایسا کرو کہ اب واپس جاؤ بلخ اور جا کر یہاں سے اس حوض کو بھی پیمائش کرو، ناپو اس کو، اور جا کر بلخ کے حوض کی بھی پیمائش کرو، پہلے اس مسئلے کا فیصلہ کرو جو تمہارے درمیان زیر بحث تھا، اس کے بعد پھر آنا چلا کر۔ تو سبق یہ دیا کہ بھائی کس بحث میں پڑھیں، یہ بڑا ہے وہ بڑا ہے، وہ قبر میں تم سے پوچھے گا یا آخرت میں سوال ہوگا کہ بلخ کا حوض بڑا تھا یا دہلی کا حوض بڑا تھا۔ بیکار بے فائدہ فضول۔ تو اس سے معلوم ہوا کہ ایک تو تمہارے اندر فضول گوئی کی عادت ہے، فضول باتیں کرنے کی جس کا کوئی دنیا آخرت میں کہیں نفع نہیں، اور دوسرے یہ کہ بے تحقیق بات کرنے کی عادت ہے، نافع تو ہے نہیں کسی نے بھی، اور دعویٰ کر رہے ہیں کہ یہ بڑا ہے وہ کہہ رہے ہیں وہ بڑا ہے، حالانکہ تحقیق کسی کو بھی نہیں۔ تو معلوم ہوا فضول باتوں کی عادت ہے اور بے تحقیق باتیں کرنے کی عادت ہے، تو ایسی صورت میں اصلاح نہیں ہو سکتی۔ ایک مرتبہ سبق تو دے دیا ان کو، لیکن ساری زندگی کے لیے ایک مخصوص سامنے آ گیا۔ تو پھر ساری زندگی کبھی نہ فضول بات کی ہوگی نہ کبھی بے تحقیق بات کی۔ آج ذرا غریبان میں منہ ڈال کے دیکھو، دیکھیں ہم لوگ کیا ہو رہا ہے۔ بے تحقیق باتیں، ایک تو فضول باتیں جن کا کوئی دین و دنیا میں سوال نہیں ہونے والا، اور بے تحقیق پتا ہے نہیں اور بولنا شروع کر دیا، بحث کرنا شروع کر دیا، اور اس کو گناہ بھی نہیں سمجھتے۔ اعلی جانی سے رسول کریم صلی اللہ علیہ وسلم کا ارشاد ہے کہ کفا بالمرء کذباً ان یحدث بکل ما سمع، انسان کے ٹوٹا ہونے کے لیے یہ بات کافی ہے کہ جو بھی سنے وہ آگے چلتا کر دے، جو بھی بات سنی آگے روانہ کر دی، دوسروں سے کہنی شروع کر دی بغیر تحقیق کے۔ یہ بھی جھوٹا، یہ بھی جھوٹ کا ایک شعبہ ہے، لیکن اس کے باوجود ہمارے یہاں ہو رہا ہے روز یہ کام، ایک بات سنی افواہ سنی آگے چلتی کر دی۔ اس قسم کے گناہوں میں مبتلا ہے پوری قوم، اور اس کو گناہ بھی نہیں سمجھ۔ اس کا واحد حل کیا ہے؟ تقلیل کلام، بات کم کرو، تول کے کرو، کوئی لفظ ऐसा ना हो जो हद से गुजरा हो। अल्लाह तबारक व तआला अपनी रहमत से हम सबको तौफीक दे दे, लेकिन होगा कब, जब ज्यादा बातें करने की आदत छोड़ो, तब ज्यादा बातें करो ही नहीं, ये मुजाहदा करना होगा। जब जबान काबू में आ जाएगी, तबीयत अहकाल पर आ जाएगी, फिर इंशाल्लाह बातें करने में भी कोई हर्ज नहीं होगी। ये परहेज है जो कराते हैं हजरात सूफिया को। दूसरा तकलील इख्तिलाफ महल अनाम, यानी लोगों से मेलजोल कम कर। आजकल तो ये हुनर हो गया पब्लिक रिलेशनिंग, ज्यादा से ज्यादा जितना भी लोगों से ताल्लुकात बढ़ाए आदमी उतना ही वो ज्यादा होशियार समझदार समझा जाता है। लेकिन हजरात सूफिया इकराम फरमाते हैं कि तकलील इख्तिलाफ माल अनाम, लोगों से मेलजोल कम करो। क्यों? पहली वजह तो यह है कि जितने ताल्लुकात ज्यादा होंगे, जितने भी ताल्लुकात ज्यादा होंगे तो उसमें हर तरह के लोग होंगे और लोगों की सोहबत का इंसान की तबीयत पर बहुत बड़ा असर पड़ता है। तो दुनिया से लोगों से ज्यादा ताल्लुकात होंगे तो उसमें अच्छे भी होंगे बुरे भी होंगे और उसके नतीजे में सोहबत खराब होने का सिलसिला एक को खराब ही है। दूसरा ये कि जितना ताल्लुकात ज्यादा होंगे उतने ही हकूक ज्यादा हो, तो वहां तक हकूक बजा लाओगे, आसान नहीं होगा सबके हकूक का बजा लाना। और उसमें अंदेशा इस बात का होगा कि किसी की अक्लती हो जाए, किसी के साथ ज्यादती हो जाए, हो गई तो माफ कराना मुश्किल हो जाए। तीसरी बात ये कि ताल्लुकात की कसरत से होता क्या है कि दिल का जो जहन है वो बहुत जगहों पर बढ़ जाता है। इससे भी ताल्लुक, उससे भी ताल्लुक, उससे भी ताल्लुक, उससे भी ताल्लुक, किसी भी मोहब्बत, किसी भी मोहब्बत, किसी भी मोहब्बत, तो सारी मोहब्बतें दिल में जब जमा कर ली तो अल्लाह मियां की मोहब्बत की जगह काम है। तो अल्लाह ताला की मोहब्बत तो उस वक्त जागुतीन होती है जबकि ये दिल खाली करकर अल्लाह जल्ला जलालहू के लिए आदमी ने छोड़ा। ताल्लुक हिजाबत को बेहासिली मरना फरमाते, ताल्लुक हिजाबत को बेहासिली तो बेबंद हा बुक्सली वासिली। ये ताल्लुकात जो है ये तो हिजाब है, पर्दा है, अल्लाह ताला तक पहुंचने के रास्ते में पर्दे आए हैं। इससे मोहब्बत है, इसमें जी लटका हुआ है, इसमें जी लटका हुआ है। जब ये पैबंद खोल दोगे, ये रिश्ते खोल दोगे तो फिर अल्लाह ताला से वसल होगा। अल्लाह, आप कहोगे कि भाई खुद शरीयत ने कहा है कि भाई माँ बाप से मोहब्बत करो, बीवी बच्चों से करो, पड़ोसियों से करो, बेशक कहा है, लेकिन फर्क है। एक ये है कि उनकी मोहब्बत दिलो दिमाग में जागुतीन हो, जिस तरह जो अल्लाह तबारक व तआला की मोहब्बत के रास्ते में हायल हो जाए। और एक यह है कि इनके हुकूक अदा करते रहो, इनसे मोहब्बत भी करो तो अल्लाह के लिए करो। बीवी बच्चों से मोहब्बत है तो वो भी अल्लाह के लिए, पड़ोसियों से मोहब्बत है तो वो भी अल्लाह के लिए, बहन भाइयों से, अजीज व अकारिब से, दोस्त अहबाब से जो मोहब्बत है वो भी अल्लाह की मोहब्बत का एक अक्स है, क्योंकि अल्लाह के लिए हो रही है। तो होता क्या है कि शुरू में अगर ताल्लुकात तुमने बढ़ा लिए, यहाँ भी दिल लटका लिया, वहां भी दिल लटका लिया, यहाँ भी दिल लटका लगा लिया, वहां भी दिल लगा लिया, तो मोहब्बतें, ये मोहब्बतें गालिब आ जाएंगी अल्लाह तबारक व तआला के पास। लेकिन अगर तुमने शुरू में ताल्लुकात ज्यादा न रखे, दिल का आईना साफ रहा اس پر اللہ جل جلالہ کی محبت ایک مرتبہ نقش ہو گئی تو اب اس کے بعد جتنے تعلقات ہوں گے وہ اسی محبت کا عکس ہوں گے، اسی محبت کا نقش ہوں گے۔ انبیاء کرام علیہ السلام جو محبت فرماتے ہیں نا، بیوی سے بھی محبت، بچوں سے بھی محبت، انبیاء کرام نبی کریم صلی اللہ علیہ وسلم کو دیکھو، حضرت عائشہ فرماتی ہیں کیسی محبت فرماتے تھے آپ حضرت عائشہ سے، کیسی محبت فرما رہے بچوں سے، لیکن وہ سب درحقیقت اللہ کی محبت کے تابع تھی۔ یہ فرق ہوتا ہے تابع اور مطبوع کا۔ یہ اس لیے محبت کو دائرے میں رکھنے کے لیے ضرورت ہے کہ یہ مجاہدہ کیا جائے، تعلقات بڑھاؤ نہیں، بقدر ضرورت رکھو بس۔ یہ دوسرا مجاہدہ۔ تیسرا مجاہدہ جو حضرات صوفیاء کرام کراتے ہیں وہ یہ ہے کہ کچھ وقت نکالو اللہ جل جلالہ کا ذکر کرنے، جو بھی مجاہدہ وہ ذکر فرض کرو، تسبیحات پڑھ رہے ہو، سبحان اللہ الحمدللہ لا الہ الا اللہ واللہ اکبر، سبحان اللہ وبحمدہ، سبحان اللہ العظیم، درود شریف، استغفار وغیرہ، فرق نہیں ہے۔ اگر کوئی ساری زندگی نہ پڑھے کوئی، یعنی مشکلوں سے مواخذہ نہیں ہوگا، اس لیے جو فرق نہیں ہے، نماز تو فرض ہے وہ پڑھی، لیکن یہ ذکر و اذکار جو ہیں اس طرح کے یہ کوئی فرق نہیں ہے۔ اگر ساری زندگی کوئی نہ کرے تو کوئی ان شاء اللہ مواخذہ بھی نہیں ہوگا، لیکن صوفیاء کرام قرآن و حدیث کی روشنی، دوسرا قرآن نے کہا یا ایھا الذین آمنوا اذکروا اللہ ذکرا کثیرا، اے ایمان والو اللہ تعالیٰ کو کثرت سے یاد کرو، کثرت سے اس کا ذکر کرو، تو یہ ذکر کرایا جاتا ہے۔ کیوں کرایا جاتا ہے؟ یہ بھی ایک مجاہدہ ہے۔ جب شروع میں آدمی ذکر کے لیے بیٹھتا ہے تو طبیعت لگتی نہیں، دل نہیں جا رہا ہوتا، طبیعت پورے دن نہیں لگتی ہے، اکتاہٹ بعض اوقات محسوس ہونے لگتی ہے، لیکن طبیعت کے خلاف اپنے آپ کو باندھ کر رکھا اور ذکر کیا اللہ تبارک، تو اس باندھ کر رکھنے سے ایک تو پیدا ہوتا ہے کہ طبیعت رفتہ رفتہ اللہ کے ذکر کی طرف مائل ہوتی ہے۔ جیسے شروع میں جب نماز پڑھنی شروع کی تھی بچپن میں تو بھاگتے تھے، ماں باپ کہہ رہے پڑھو اور خود بھاگے جا رہے ہیں، دل نہیں جا رہا، لیکن جب بار بار پڑھی پڑھتے پڑھتے اب طبیعت ثانیہ بن گئی، اب نماز پڑھے بغیر چین نہیں آتا۔ یہی معاملہ ذکر کا بھی، شروع میں دل گھبرائے گا، نہیں لگے گا، بھاگنے کو دل چاہے گا، لیکن جب روز کیا طبیعتیں ثانیہ بن جائے گی، پھر ذکر جو ہے وہ انسان کے نظام زندگی میں شامل ہو جائے گا۔ دیکھیے ذکر کا ایک تو فائدہ ہے ہی، ذکر بذات خود عبادت ہے، باعث اجر ہے، اور اس سے تعلق مع اللہ میں اضافہ ہوتا ہے، اللہ تعالیٰ کے ساتھ تعلق قائم ہوتا ہے، اللہ تعالیٰ کی محبت دل میں آتی ہے، اور یہ محبت ہی در حقیقت سارے دین کی بنیاد ہے۔ جب ایک پتہ اللہ کی محبت دل میں آ گئی تو وہ پھر انسان کو اس لیے گناہوں سے بچنا بھی آسان کر دیتی ہے، فرائض کی بجاوری بھی آسان کر دیتی ہے، سنتوں پر عمل بھی آسان کر دیتی ہے، تو ذکر یہ بھی مجاہدے کی طرف۔ تو بھائی یہ مجاہدے کے بغیر تو کوئی کام میں نے دنیا کا بھی نہیں ہوتا، تو دین اور آخرت کے لیے یہ مجاہدے، تین مجاہدے میں نے، تخلیل کلام باتیں کم کرنا، دوسرے لوگوں سے کم مل جول کا معنی یہ ہے کہ بلا ضرورت تعلقات نہ بڑھاؤ، بلا ضرورت تعلقات نہ بڑھاؤ، بس جتنی ضرورت ہو سکتا رکھو، اور جن سے ہیں ان سے بھی میل جول بقدر ضرورت رکھو۔ یہ نہیں ہے کہ وقت ضائع ہو رہا ہے، میں گھنٹوں ساتھ بیٹھے ہوئے ہیں اور گپیں ہو رہی ہیں، और मजी सारा ही हो रही है और घंटे गुजर रहे नहीं, बल्कि वक्त ने जरूरत को ताल्लुक कायम कर तकलील इख्तलात बाद तीसरे गुस्से के अज़गात का साफ। ये तीन मुजाहदा है, ये तीनों मुजाहदात हैं इख्तियारी। हज़रत फरमाते हैं ये मुजाहदात इख्तियारिया है, इख्तियारी मुजाहदात है, यानी अपने इंसान अपने इख्तियार से ये मुजाहदे करता है, इसको कहते हैं मुजाहदे इख्तियारी, अपने इख्तियार से कर रहा है। अब बात जो हज़रत ने यहाँ पर फरमाई है वो ये है कि बाद अवकात ऐसा हो जाता है कि हालात इंसान के ऊपर ऐसे तारी हो जाते हैं, जो परेशानी आ गई, बीमारी आ गई, कोई आफत आ गई, जिसकी वजह सारा निजाम धर्म पर हो, बीमारी आ गई, पर तो वक्त मुकर्रर कर रखा था कि इस वक्त में जिक्र करेंगे, अब बीमारी इतनी खड़ी हो गई, ऐसी आके खड़ी हो गई कि ना बैठा जा रहा है ना उठा जा रहा है, या एकदम से कोई ऐसी मसरूफियत आ गई, अल्लाह बताए घर में किसी और की बीमारी खड़ी हो गई, इसको डॉक्टर के पास ले जाना है, उसको दवा ले जाना है, वगैरह वगैरह, इस किस्म के मसले खड़े हो, तो हजर अब छूट गया, वो जो मुजाहदे का वक्त मुकर्रर किया हुआ था वो छूट गया। तो हजरत फरमाते हैं कि ये जो तशवीश हो रही है या तकलीफ पहुंच रही है, इसकी वजह से मामूल खराब हो रहे हैं, तो यह है मुजाहदा, ये भी मुजाहदा है, और ये मुजाहदा इख्तियारी है, जबरदस्ती का है कि अल्लाह बताए बीमारी, या तो खुद बीमार हो गया, घर में कोई और बीमार हो गया, कोई हादसा पेश आ गया, कोई जो है बेरोजगारी हो गई, वगैरह वगैरह, इस किस्म की तशवीशात और या आप मुसीबतें आ गई, अल्लाह बताए। तो हज़रत फरमाते हैं कि ये भी मुजाहदा है, मुजाहदा इज़्तिरारी, जबरदस्ती का मुजाहदा, अपने इख्तियार से तुमने नहीं हासिल किया। अगर इसमें भी इस्तकामत रहे तो हज़रत फरमाते हैं कि ये मुजाहदा इज़्तिरारी जो है ये मुजाहदा इख्तियारी के बराबर अज़र रखता है। और मिसाल हज़रत ने ये दी, जैसे कि वुज़ू फर्ज है ना नमाज के लिए, लेकिन अगर बीमार हो जाए आदमी या सफर में हो पानी नहीं मिल रहा तो क्या होता है, तैमुम, तैमुम जो है वो कायम मकाम है वुज़ू से, ठीक, बस तो ऐसे बीमार हो गए वुज़ू नहीं कर सकता, अब तैमुम करके अक्षरियत नहीं इजाजत दे तैमुम पर, तैमुम में भी उतना ही सवाब है जितना वुज़ू में, कोई कमी नहीं आती सवाब में, कोई समझे, कोई शख्स ये समझे कि भाई मैंने तो पूरा वुज़ू नहीं किया, ये तो मैंने जरा सा तयम्मुम कर लिया, इसमें शायद सवाब में कमी होगी, हज किस नहीं, कोई कमी नहीं आई सवाब में, उतना ही सवाब मिला। और ये जो सफर में कसर कर दिया अल्लाह ताला ने, चार रगतों के बजाय दो रगतें पढ़ ली, तो दो पढ़ी दो, लेकिन सवाब पूरी चार ही में मिलेगा, उतना ही सवाब मिलेगा जितना आदर में था। और बीमारी के आलम में जिस तरह भी गिरते पढ़ते तुमने नमाज पढ़ ली शरीयत के मुताबिक, कि दिल दिल कहीं दिमाग कहीं परेशान है, लेकिन उठना गिरना गिरते पढ़ते पढ़ ली, उसमें भी उतना ही सवाब मिलेगा इंशाल्लाह जितना के सेहत के आलम में खुशू खुशू के साथ नमाज पढ़ते, उसमें उतना मिलता, अजर में कोई कमी नहीं। और हजरत ये भी फरमाते हैं कि अजर में तो कोई कमी होती नहीं, उतना ही अजर मिलता है, और नफा बाद अवकात इख्तियारी मुजाहदे से ज्यादा होता है। क्या माना, कि इसके जरिए दराजात में तरक्की ज्यादा तेज रफ्तारी के साथ होता है। एक महीना तुम इख्तियारी मुजाहदे करते, उससे जो फायदा हासिल होता एक दिन की बीमारी से हासिल हो सकता है, एकदम से अल्लाह तबारक व तआला दर्जात में तरक्की अदा फरमाते हैं। और उसके जरिए मुजाहदे का हासिल क्या था, कि बातिन की बीमारियां दूर हो, बातिन की गंदगियां दूर हो, वो बातिन की गंदगियां अल्लाह ताला इस बीमारी से दूर कर देते, ये जो हदीस में आता है ना कि जब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम किसी को किस काफियत के लिए तशरीफ, किसी के इयादत के लिए तीमारदारी के लिए तशरीफ ले जाते हैं, जैसे बुखार हो गया किसी उसको तीमारदारी के लिए तशरीफ ले जाते हैं, क्या फरमाते हैं? लाबा सफूर इंशाअल्लाह, तो भाई कोई हर्ज नहीं है, या इंशाअल्लाह ये जो बुखार आया तुम्हें या जो तकलीफ हुई है ये तुम्हारे लिए बाकी का जरिया बनेगी, लाबा सफूर इंशाअल्लाह। क्या माना खाए के बाकी, ये तुम्हारी अंदरूनी बीमारियों को दूर करेगी, ये तुम्हारे तुम्हारे रसाइल को दूर करेगी, रसाइल से तुम्हें पाक करेगी। तो अगर आदमी इसको इस नुक्ते नजर से देखे, ये तशवीशात, ये बलियात, ये बीमारियां, ये आफतें, ये परेशानियां जो आ रही हैं, ये सब इज़्तिरारी मुजाहदात हैं, और इस तरह मुजाहदात में तरक्की दर्जात ज्यादा तेज रफ्तारी से होती है। देखो अगर हमारे वाला अगर वाले साहब सल्लल्लाहु अलैहि वसल्लम वो फरमाया करते थे कि देखो सहाबे किराम रज़ी अल्लाह तआला अन्हु अजमाइन मक्का मुकर्रमा में थे, कुफार की तरफ से जुल्म और सितम का निशाना बने हुए थे, इस्लाम लाने के जुर्म में क्या क्या अजियतें नहीं दी जाती थी, पिटाई हो रही है, बर्फ के सिले रखी जा रही हैं, तपती हुई रेत पर लिटाया जा रहा है, कोई उन्वास तकलीफ का ऐसा नहीं था जो पहुंचाया जा रहा था आगे, और हुक्म क्या था? जवाब में हाथ मत उठाना, जवाब में हाथ उठाने की इजाजत थी, फिर सब्र करो सब्र करो सब्र करो, सारी मक्की सूरतें भरी हुई हैं इस हुक्म से कि सब्र करो, हाथ नहीं उठाना, खबरदार, तलवार तो खुजा, हाथ से भी जवाब देने की इजाजत। ये क्या हो रहा है? अगर हमारे भाई साहब कह फरमाते थे कि ये मुजाहदा कराया जा रहा है, मुजाहदा इस राश अजहर साहब है जरा, कि जब इस जुल्म और सितम की भट्टी से निकलेंगे तो कुंडन बन के निकलेंगे, जिनके अखलाक आला दर्जे के होंगे, इनकी इनके बातिन सुधर चुका होगा, मुजक्का मुजल्ला मुसफ़ा हो चुका होगा। तो ये सारी तकलीफें आ रही थी, लेकिन इन तकलीफों से दर्जात पर हो रहे। तो अर्थ यह करना था, हजरत जो बात फरमा रहे हैं वो ये है कि जब कभी ये कोई तकलीफ आए, बीमारी आए, परेशानी आए, कोई अल्लाह बचाए किसी भी किस्म की तशवीश लाए हो, तो उसको ये समझो कि ये मिल जाने मिलना, और इसके जरिए अल्लाह ताला इस तरह मुजाहदा करा रहे, और ये भी अंजाम कार मेरे हक में मुफीद हो। तो अगर आदमी ये सोच ले और ये नियत करे, इसी का नाम तफवील है कि अपना मामला अल्लाह के सुपुर्द कर दे, सपुर्द मतो माया ये फेजरा दुकानी हिसाब कम हो बेचरा, मैं तो आपके सुपुर्द कर दिया, ये परेशानी जो लायक हुई है आपकी तरफ से हुई है, अल्लाह मैं आपकी इस वसीयत पर राजी हूं, यानी इस पर मुझे कोई शिकायत नहीं, हाँ क्योंकि कमजोर हूं तहक्कुल मेरे अंदर कम है, अल्लाह दुआ जरूर करूंगा कि या अल्लाह इस परेशानी को दूर कर। तो दो चीजें, तफवीज यानी अल्लाह तबारक व तआला की तकदीर पर शिकवा न होना, अल्लाह तबारक व तआला के सपुर्द मामला कर देना, और अल्लाह तबारक व तआला के वसीयत पर राजी रहना, जब तक है अल्लाह मैं राजी हूँ आपकी वसीयत, लेकिन मैं कमजोर हूँ, मेरे अंदर तहम्मुल नहीं है, लिहाजा अल्लाह इसको दूर फरमा दे, इसको मुबद्दल पर राहत फरमाते कर दीजिए कि अल्लाह इसको राहत से बदल दीजिए जिंदगी। तो अब देखो क्या हो रहा है, एक तरफ जो तकलीफ आती है, हदीस में आता है नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का इरशाद है कि मोमिन को जब भी कोई तकलीफ पहुंचती आ सकती है, अगर कोई तशवीश जहनी तशवीश हो उस पर भी अल्लाह ताला की तरफ से अजर मिलता है, और गुनाह माफ हो गया, गुनाह माफ हो रहे हैं, अजर मिल रहा है। जब तुमने कह दिया कि अल्लाह मैंने आपके हवाले कर दिया मामला, तफवीज कर दी, अल्लाह मैं आपकी मशीयत पर राजी हूँ, रिजा बिस्तदा का अजर मिल रहा है। और साथ में जब ये दुआ कर रहे हो कि अल्लाह मेरे अंदर तहफुल नहीं है, मेरे लिए मुझसे ये तकलीफ दूर फरमा दीजिए, दुआ का सवाब मिल रहा है। और तीनों चीजों के जरिए अल्लाह के लजालों के साथ ताल्लुक मजबूत हो रहा है, रिश्ता मजबूत हो रहा है। जो मुजाहदे का सारा लुब लुबाब वो हासिल हो रहा है। तो हजरत फरमाते हैं कि मोमिन के लिए ये मसाइब भी, तकलीफें भी, परेशानियां भी, ये सब मोमिन के लिए एक नेमत है। हकीकत इस लिहाज से सिर्फ जाविया निगाह बदलने की बात है, जाविया निगाह बदल लो। जो तकलीफ आनी है वो तो आएगी, तुम्हारे रोने से, चिल्लाने से, तुम्हारे घबराने से वो तकलीफ जाएगी नहीं, जो मुकद्दर में वो आ गई। लेकिन उसको जाविया निगाह बदल कर ये समझ लो कि ये मेरे लिए बाइस अजर हो रही है, ये मेरे लिए गुनाहों की माफी का जरिया बन रही है, मैंने अपना मामला अल्लाह के हवाले कर दिया है, अल्लाह उसे आपसे ही मांगता हूँ इसको दूर फरमा। फिर देखो क्या होता है, ये सारी बलाएं और ये सारी तकलीफात ये तुम्हारे लिए दर्जात की बुलंदी का सबब बनेगी। और मुजाहदे इस्तिरारी का नफा मुजाहदे इख्तियारी से भी ज्यादा इंशाल्लाह हासिल। यह है हजरत वाला की इस इरशाद का खुलासा। अल्लाह तबारक व तआला अपनी रहमत से हम सबको इसकी सही समझ भी अता फरमाए और उस पर अमल की तौफीक भी अता फरमाए। اللهم صل على سيدنا مولانا محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. يا أرحم الراحمين اغفر فضل كرمك لأحمد مار تمام گناہوں کو معاف فرما. يا أرحم الراحمين ہمارے اعمال و اخلاق کی اصلاح فرما. اے اللہ ہمیں سیدھے راستے پر چلنے کی توفیق کامل عطا فرما. اے اللہ ہمیں اتباع سنت کی توفیق کامل عطا فرما. یا اللہ تمام حاضرین اور حاضرات کو ان کے تمام جائز مقاصد میں اپنے فضل و کرم سے کامیابی عطا فرما. اے اللہ ان سب کو پریشانیوں کو دور فرما دے. یا اللہ ہم سب کو, ہمارے اہل و عیال کو, ہمارے متعلقین احباب کو اے اللہ ہر طرح کے گناہوں سے, معصیتوں سے, منکرات سے محفوظ فرما دے. یا اللہ ہمارے دلوں میں اے اللہ اپنی محبت کو یا اللہ راسخ فرما دے اور ہر محبت پر اس کو غالب فرما دے. یا رحم الراحمین ہمیں اپنے دین کی صحیح سمجھ عطا فرما, اس پر عمل کی توفیق عطا فرما, اس پر استقامت عطا فرما. اے اللہ یا رحم الراحمین جن جن لوگوں نے ہم سے دعا کی درخواست کی ہے اپنے فضل و کرم سے ان سب کی دلی مرادوں کو پورا فرما دے. یا اللہ ہماری شامت اعمال کو ہم سے دور فرما دے. اے اللہ رحمت سے ہماری شامت اعمال کو ہم سے دور فرما دے. یا اللہ ہماری شامت اعمال کو ہم سے دور فرما دے. اے اللہ ہم میں جو لوگ بیمار ہیں انہیں شفا قابل عاجل عطا فرما, جو تندرست ہیں ان کی تندرستی کو دور فرما, جو پریشان حال ہے ان کی پریشانی کو رفع فرما. اے اللہ ہر طرح کے شر اور فتنے سے ہماری حفاظت فرما. حضرت ہمارے صدر دارالعلوم حضرت مفتی محمد رفیع صاحب دامت برکاتہ ان کا آپریشن ہوا ہے آنکھ کا, ان کے لیے دعا فرمائیے اللہ تعالیٰ خوش ہے تو آپ سے قابل عاجل مستمر عطا فرما. مولانا محمود اشرف صاحب بھی اور مفتی عبداللہ صاحب یہ حضرات ہمارے ساتھ جائے کر آپ نے بھی بیمار ہیں. اے اللہ آپ رحمت سے خوش ہے تو آپ سے قابل عاجل مستمر عطا فرما. ہمارے دارالعلوم کے ایک اور خادم مشتاق صاحب وہ بھی ان کا بھی آپریشن ہوا ہے, ان کے لیے بھی دعا فرمائیں. اے اللہ آپ رحمت سے اپنے فضل و کرم سے اس کو صحت و عافیت کامل عاجل مستمر عطا فرما. یا اللہ رحمت سے اس کو صحت و عافیت کامل عاجل مستمر عطا فرما. اللهم انا نسالك من خير ما سالك من عبدك ونبيك محمد صلى الله عليه وسلم, ونعوذ بك من شر ما استعاذك من عبدك ونبيك محمد صلى الله عليه وسلم. ربنا تقبل منا انك انت السميع العليم, وتب علينا انك انت التواب الرحيم. وصلى الله تعالى على خير خلقه محمد واله وصحبه اجمعين. امين برحمتك.